रेडियो कार्यक्रम साइनो
आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी
हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज लमजुङ र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज पोखराबाट
सुन्न नभुल्नुहोला रेडियो कार्यक्रम साइनो।
नमस्कार, म मिना गुरुङ। प्राविधिक मित्र दिलुसँगै तपाईँलाई कार्यक्रम साइनोमा हार्दिक स्वागत छ। यो कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमको सहयोगमा सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्जले उत्पादन गरेको हो। कार्यक्रम साइनो तपाईँले रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र पोखरामा रहेको रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा हरेक शनिबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म एकैसाथ सुन्न सक्नुहुनेछ। साइनो अन्नपूर्ण क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको साइनो र सम्झनाहरूको पुनर्ताजगी गर्ने उद्देश्यले नेपाल आदिवासी जनजाति महासङ्घले आइसिआईको आर्थिक सहयोग र नेफिन वाईएईको सहकार्यमा सञ्चालन गरेको परियोजना हो। साइनो कार्यक्रम लमजुङ, मनाङ, मुस्ताङ र कास्की गरी 4 जिल्लाका केही गाउँहरूमा सञ्चालित छन्। कार्यक्रममा परियोजना लागू भएको क्षेत्रसँगै अन्य क्षेत्रका आदिवासी जनजातिको संस्कृति र प्रकृति बीचको सम्बन्ध, प्रकृति संरक्षणको लागि आदिवासी जनजाति संस्कृतिको भूमिका र योगदान, मूल्य मान्यता प्रवर्धन र संरक्षणको औचित्य र महत्व, मानव अधिकारमा आधारित संरक्षण, सहअस्तित्वमा आधारित आदिवासी विश्व दृष्टिकोण र बहुआयामिक समग्र र एकीकृत दृष्टिकोण आदि विषयमा बहस, छलफल र चर्चा गर्नेछौँ। आजको कार्यक्रममा भने हामी राई किराँत समुदायको सांस्कृतिक परम्परा ओइतुङ बारेमा गरिएको रेडियो अन्तर्वार्ता र ओइतुङमा महिलाको भूमिका बारे तयार पारेको रेडियो रिपोर्ट तपाईँलाई सुनाउनेछौँ। कार्यक्रमको सुरुवातमा आज हामीले ओइतुङको विशेषता र पछिल्लो परिवेशबारे किराँत राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईसँग कुराकानी गरेका छौँ। सुनौ यो कुराकानी।
ओइतुङ भनेको के हो र राई समुदायमा ओइतुङको उत्पत्ति कहिलेदेखि र कसरी भएको मानिन्छ नि सर?
ओइतुङ भन्ने शब्द चाहिँ यस्तो छ, कसैले ओइतुङ भनेर भन्छ, कसैले ओइतुङ भनेर भन्छ, कसैले वातुङ भनेर भन्छ। तिनवटा शब्द मैले थाहा पाएको चाहिँ तिनवटा शब्द छ। अब तिनीहरूमा चाहिँ अब कुन चाहिँ मूल शब्द हो त्यसबाट अपभ्रंशित भएर बनेका चाहिँ कुन कुन शब्द हुन् भन्ने चाहिँ अब त्यो चाहिँ भाषा विज्ञानबाट चाहिँ त्यसलाई पसिना लगाएपछि मात्रै थाहा हुन्छ होला। र अब त्यो चाहिँ ओइतुङ भनेको चाहिँ अब खास गरेर यो कहिले उत्पत्ति भयो भन्ने खालको कुरा गर्नुभयो। उत्पत्ति भनेको त मानव समाजको सभ्यताको विकास क्रममा चाहिँ जब मान्छेहरूले खेती गर्न थाले, घर बनाएर बस्न थाले, त्यसपछि चाहिँ एउटा परिवार बन्यो, त्यसपछि परिवार बनेपछि एउटा समुदाय बन्यो, कम्युनिटी, अनि त्यस पछाडि सोसाइटी बन्यो, अनि सोसाइटी बन्दै गइसकेपछि त्यसपछि अब नेसन, अब त्यसलाई जातिको रूपमा बुझिन्छ, राष्ट्रको रूपमा बुझिन्छ। यसरी बन्दै गएको कारणले गर्दाखेरि अब हिजो त्यो ढुङ्गे युगदेखि अगाडि बढ्ने क्रममा चाहिँ अब जङ्गली युग हुँदै कृषि युग प्रवेश गरेर जब मान्छेहरू बसोबास गरेपछि त्यो बेलादेखि नै त्यसको चाहिँ अब उत्पत्ति भएको हो भन्न सकिन्छ। र वैतुङले चाहिँ के देखाउँछ भन्दाखेरि त्यो परिवार परिवार मिलेर एउटा समुदाय बन्ने भएको हुनाले त्यो जातिका मान्छेहरूको समूहलाई बाँध्नको लागि अथवा त्यो समुदायभित्र कुनै सुखको काम पनि पर्ला, दुःखको काम पनि पर्ला, संस्कृतिको काम पनि पर्ला, संस्कारको काम पनि पर्ला, कुनै विकास निर्माणको काम पनि पर्ला, त्यो समुदाय चाहिँ एक भएर अगाडि बढ्नको लागि चाहिँ त्यसले चाहिँ खास गरेर चाहिँ वसु धैव कुटुम्बकम् भने जस्तो दाजुभाइहरू वंश एक हुनुपर्छ, त्यो परिवार र समुदायभित्र केही पर्यो भनेदेखि सबै एकजुट भएर काम गर्नुपर्छ भनेर नै बनिएको सबभन्दा किराँत राई जातिको पुरानो संगठन हो। यद्यपि त्यो अहिलेसम्म पनि रहिरहेकै छ र विशेषत के हो भन्दाखेरि जन्मदेखि मृत्युसम्मको कामहरू हुँदाखेरि त्यो वंशका मान्छेहरूले विभिन्न किसिमको कार्य विभाजन गरेर कामहरू गर्छन्। त्यसैलाई नै चाहिँ खास गरेर वैतुङ भनेर भनेको हो। अब वैतुङमा उदाहरणको लागि कसैको घरमा चाहिँ विवाह हुने भयो अथवा कन्या बढ्यो भनेदेखि नजिकका दाजुभाइको तर्फबाट अथवा छोरी चेलीको तर्फबाट मगनीको लागि कुरा अगाडि बढाइन्छ, तर त्यो चाहिँ सोझै गाजीघरमा जान पाइँदैन। त्यसपछि त्यसलाई चाहिँ गाजीघर भनिन्छ, अनि त्यसपछि धिवैतुङ भन्छ। त्यो चाहिँ नजिक हो, धीको अर्थ चाहिँ ठुलो भएको कारणले गर्दाखेरि त्यो नजिक एउटा बाबुका तीन भाइ छोरा छन् भनेदेखि त्यो जेठो चाहिँ गाजीघर भयो भने माइलो र कान्छो चाहिँ धिवैतुङ हुन्छ। अनि त्यसपछि त्यो भन्दा अलि परका बाजेहरू अझै चिजहरू परपरका कोही चाहिँ अब सात पुस्ताका भए होलान्, कोही चौध पुस्ताका भए होलान्, कोही एक्काइस पुस्ताका भयो भनेदेखि चाहिँ त्यसलाई चाहिँ छिवैतिङ भन्छ। त्यो चाहिँ अलिकति सानो परको भन्ने अर्थ लाग्छ। अनि त्यसपछि अर्को चाहिँ परमावैतिङ भन्छ। त्यो परमावैतिङ भनेको चाहिँ एउटा भूगोल, एउटा गाउँ, एउटा खोला भिर पहराले छेकेको ठाउँमा बसोबास गर्ने विभिन्न जातिका अथवा नर नाता कुटुम्बले पनि हुन सक्छन्, तर एउटै भूगोलमा बसोबास गरेका छन् भने तिनीहरूलाई चाहिँ परमावैतिङ भनेर भन्ने चलन छ। यसरी चाहिँ एउटा समाजमा कुनै सुख दुःख परेको बेला एकजुट भएर काम गर्नको लागि बनेको पुरानो संगठन वैतुङ भन्ने चाहिँ हो।
सर, अहिलेको समयमा चाहिँ यो ओइतुङको अभ्यास कतिको सक्रिय छ, यो सहरीकरण र यो बसाइ सराईका कारण चाहिँ यसको अभ्यास परेको छ कि छैन नि?
अब अहिले गाउँबाट यहाँ सहरमा आएर बस्दाखेरि पनि त्यसको प्रभाव त छँदैछ, जस्तो चाहिँ अब हाम्रो चुला पुग्नु पर्यो, दाजुभाइहरू सबै भेला हुनु पर्छ, अनि त्यसपछि नोटुङ बोलाउनु पर्छ, नोटुङ बोलाइसकेपछि अनि त्यसपछि चुलाको पूजा सुरु गरिन्छ। र कुनै अब विवाह हुने भयो भनेदेखि विवाहको लागि पनि दर दाजुभाइहरू सबै बस्नै पर्छ। त्यस कारणले गर्दाखेरि यो सहदा पनि त्यसको महत्व चाहिँ त्यति नै छ। गाउँको र सहरको वैवाहिक प्रणाली अथवा मृत्यु हुँदाखेरि गर्ने कामहरू त फरक फरक छ। त्यही पनि त्यो के भनेदेखि सहरमा पनि चाहिँ दाजुभाइहरू सबै बस्नु पर्ने, नछुनहरू बोलाउनु पर्ने, त्यहाँनिर भाइहरूले गर्ने कामहरू, मुलीले गर्ने कामहरू फरक फरक पर्ने भएको हुनाले सहरमा पनि अब काठमाडौँको तीनवटा जिल्लामा रहेका जहाँ जहाँ रहेका दाजुभाइ भए पनि आउनु पर्यो, अलिकति टाढा छ भने समय छ भने बोलाएर दाजुभाइहरू भेला हुनु पर्ने। अहिले पनि त्यो प्रणाली जीवितै छ, सक्रिय नै छ।
अहिलेको नयाँ पुस्ताले चाहिँ ओइतुङलाई कतिको अपनाइरहेका छन् र यो जुन ओइतुङ त हाम्रो अब राई किराँत समुदायको चाहिँ एउटा अमूर्त सांस्कृतिक सम्पदा हुन्छ, यसो जोगाउनको लागि चाहिँ कस्तो कस्तो चुनौतीहरू चाहिँ छन् नि सर?
अब सहरमा गाह्रो चाहिँ हुन्छ, तर अब चुलोमै गर्नुपर्ने, जस्तो बुहारी ल्याइयो चुलोमै भित्र्याउनु पर्ने, छोरी दियो चुलोबाटै निकाल्नु पर्ने, कुनै उपचार पद्धति नर्सिङहरू बसाल्नु पर्यो भने चुलोबाटै सुरुवात गर्नुपर्ने भएको हुनाले अहिले सहरमा पनि अब चुलो राख्ने चलन छ, तर गाउँ घरमा चाहिँ अब दुई तिन तलाको घर हुने भएको हुनाले अब तल भुइँतला नै चुलो गाडेरै अब त्यसको व्यावहारिक प्रयोग पनि गर्ने, हाम्रो संस्कृति र संस्कार अनुसारको व्यवहार गर्ने प्रचलन त छँदै छ। तर अब सहरमा आइसकेपछि चाहिँ अब घरको निर्माणै आधुनिक ढङ्गको भएको हुनाले पोर्टेबल चुलो बनाएर त्यसलाई चाहिँ अब घरको सबभन्दा माथिल्लो ठाउँमा सुरक्षित सफा ढङ्गले राख्ने चलन छ। र अहिले चाहिँ अब आफ्नै घर बनाउनेहरूले चाहिँ घरको छतमा छुट्टै चुलाको लागि कोठा निकालेर त्यहाँ चुला ढुङ्गा नै गाडेर त्यसपछि भार पनि बनाएर अनि पूजा गर्ने चलन छ। त्यो चाहिँ अब चगोत्री एकै वंशका दाजुभाइहरू चाहिँ त्यहाँ जान पाउने छुन पाउने जम्मै कुराहरू हुन्छ। तर त्यो बिहे गरेको छोरी चेली अरू नर नाताहरू चाहिँ त्यो चुलोमा गएर रहन बस्न छुन गर्न चाहिँ मिल्दैन।
सर हजुर, अब यो किरात राई परिषदको कुलपति पनि हुनुहुन्छ होइन, र यो ओइटुङ जस्ता यो संस्कृतिहरू जुन छ हाम्रो जीवित संस्कृतिहरू छ होइन, त्यसलाई जोगाउनको लागि चाहिँ कस्तो कस्तो कामहरू चाहिँ गरिराख्नु भएको छ नि?
अब अहिले हामीले किरात राई प्रज्ञा परिषदले चाहिँ अब यो हाम्रो गाउँ घरमा त अत्यन्त यो त डरो साथ कडा नियमको साथ पालना गर्नै पर्छ, नभएको त्यहाँनिर चाहिँ कम्युनिटी त्यो जातिका मान्छेहरू त्यहाँ रहनै सक्दैनन्, त्यो त रहनै पर्छ। अब अहिले हामीले किरात राई जातिभित्र चाहिँ 26 भाषा बोल्ने भाषिक समूहहरू छ, त्यसलाई हामी चाहिँ के भनेदेखि भाषिक समुदाय भनेर भन्छौ। अनि त्यो 26 भाषिक समुदायमा चाहिँ हामीहरूले आफ्नो संगठन छ, संगठनमा गएर आफ्नो संस्कार आफ्नो संस्कृति आफ्नो पहिचान जीवित राख्नको लागि चाहिँ प्रशिक्षणको कार्यक्रमहरू पनि हामीहरूले सञ्चालन गर्छौँ। सहरी क्षेत्रमा गाउँ घरमा त आफ्नो आफ्नै किसिमको रहन सहन परम्परा रीति रिवाज सबै कुराहरू भएको हुनाले आफ्नै पालना भइहाल्छ। जो मान्छे माइग्रेसन भएर सहरमा आएको छ भनेदेखि चाहिँ त्यो संगठनमा आबद्ध भएका मान्छेहरूलाई चाहिँ हामीले संस्कार भनेको यो हो, संस्कृति भनेको यो हो भनेर सबै कुराहरू हामीले बताउने गरेका छौँ।
सर, यो सरकारी वा गैर सरकारी तहबाट चाहिँ हाम्रो यो आदिवासी जनजातिहरूको जति पनि संस्कृतिहरू संस्कार छ नि, जस्तै अब किरात राईको यो ओइटुङ भयो, अनि विभिन्न आदिवासी जनजातिको अरू पनि संस्कार संस्कृति छ, र त्यो संस्कार संस्कृतिलाई जोगाउनको लागि चाहिँ आवश्यक सहयोग सहकार्य चाहिँ कतिको पाउनु भएको छ नि?
अब त्यो गर्ने कुराहरूमा चाहिँ संस्कृति कसरी जोगाउने, आफ्नो संस्कारहरू कसरी गर्ने भन्ने विषयमा अब जस्तो किरात राई प्रज्ञा परिषदले अस्ति पनि यो चैत्र महिनामा संगोष्ठी गरे, अब त्यसमा चाहिँ मान्छेहरूले हामीले मुन्नुम अन्तर्गत गरेका थियौँ, विभिन्न भाषिक समुदाय भएको कारणले र अरू विभिन्न जातिका व्यक्तित्वहरूले आफ्नो कार्यपत्र लिएर पेश गर्नुभएको थियो, त्यसले गर्दाखेरि अब सहभागिता हामीले जमाइराखेका छौँ। अब किरात राई जातिमा चाहिँ अब मुन्नुम भन्ने एउटा शब्द छ, त्यो चाहिँ कसैले निमा भनेको मान्छे, कसैले मुना भनेको मान्छे, कसैले निन भनेको मान्छे हुने भएको कारणले टुम्बुमा भनेको चाहिँ भन्ने भएको हुनाले निमा डुम्बुमा भनेको चाहिँ अथवा मुना डुम्बुमा भनेको चाहिँ मान्छेले भन्दै आएको कुरा, त्यस कारणले गर्दाखेरि चाहिँ हिजो मान्छे ओडारमा बसेर अहिले यो औद्योगिक युगमा आउँदा यो सभ्यतामा आइपुगिन्जेलसम्म मान्छेले कस्तो कस्तो किसिमको संस्कार गरे, कस्तो कस्तो किसिमको संस्कृतिको निर्माण गरे, ती कुराहरू चाहिँ अब भन्दै आउने भएको हुनाले हामीले डुम्डुम भन्छौँ। अब त्यसैमा अहिले किराँत राई जाति भित्रको पनि चामलिङ भाषी समुदायले चाहिँ अहिले उत्पत्तिको कथा अनि संस्कार अनि संस्कृति भनेर तीनवटा मुन्डुम निकालिसक्यो। त्यस कारणले गर्दाखेरि अब त्यो मुन्डुममा संस्कार अब आर्यन हिन्दूहरूको 16 संस्कार छ, अहिले हामीले पत्ता लगाएको 9 संस्कार भेट्छौ किराँत राई जातिको चामलिङ भाषिक समुदायमा चाहिँ। अब अरू समुदायको पनि सबै कलेक्सन गर्दा कतिवटा हुन्छ त्यो चाहिँ अब भएको छैन, अहिले 9 संस्कार भेटेको छ। उधौली उभौली भनेर अब त्यो किसिमको संस्कृति, साकेला मनाउने यस्तो संस्कृति छ, यी संस्कृतिहरूको चाहिँ अब पहिचान जगेर्ना गर्नको लागि हामीले त्यो मनाएको बखत, त्यो प्रशिक्षण चलाएको बखत अरू आर्यनदेखि लिएर सबै जातिका मान्छेहरूलाई बोलाउँछौ, सुनाउँछौ र यसको चाहिँ यसरी छै भनेर जनाउँछौ। यसो गर्दाखेरि चाहिँ विभिन्न मान्छेहरूले यसको बारेमा पनि अहिले थाहा पाएर धेरै कुराहरू लेख्ने, ओर्ने, बोल्ने, भन्ने, यो चाहिँ आर्यनहरूको वेद जस्तै किराँत राई जातिको चाहिँ मुन्डुम हुँदो रहेछ। यसमा चाहिँ सभ्यताका कुराहरू छन्, इतिहासका कुराहरू छन्, प्राग इतिहासका कुराहरू छन् भनेर उनीहरूले अहिलेसम्म भन्दै आएको छन् र यसैलाई हामीले नियमितता गर्दै आएका छौँ।
ओइचुङमा महिला, युवा र ज्येष्ठ नागरिकको भूमिका चाहिँ कस्तो हुन्छ नि सर?
अब त्यो ओइचुङमा चाहिँ के हुन्छ भने जस्तो विवाह प्रणाली भनेको अथवा कुनै सांस्कृतिक कामहरू गर्ने भइयो भनेदेखि एकजना छोरा मान्छे अब एकजना छोरी मान्छे त्यहाँ खटाएको हुन्छ जसलाई चाहिँ हामीले साइदी सुइदी भनेर भन्छौ। अनि उनीहरूले चाहिँ के गर्छन् भन्दाखेरि कुनै विवाह प्रणालीमा विवाह गर्दाखेरि नर नाता इष्ट मित्र दर दाजु भाइ वंश जम्मै आउँदाखेरि उनीहरूलाई स्वागत कसरी गर्ने, अनि उनीहरूलाई चाहिँ तिनसा भन्छ अब जहाँ बसी मासु तरकारीहरू के दिएर चाहिँ उनीहरूलाई सत्कार गर्ने, सम्पूर्ण जिम्मेवारी चाहिँ त्यो मान्छेहरूले जिम्मा लिएको हुन्छ। त्यस्तै खाना बनाउनेले खाना बनाउने चाहिँ जिम्मा लिएको हुन्छ, बस्नको लागि अस्थायी चराहरू जस्तो चाहिँ गोठहरू बनाउने चलन हुन्छ त्यस्तो जिम्मेवारी लिएको हुन्छ। अब कसैले चपरी बनाउनको लागि पात टिप्ने गाँच्ने लिएको हुन्छ, कसैले उज्यालोको लागि बाँस राको सिटाहरू बनाउने प्रचलनहरू हुन्छ, कसैले चाहिँ अब भतेर भात पकाउने ठाउँ कहाँ हो भनेर त्यहाँनिर चाहिँ के भने चुला ढुङ्गाहरू बनाउनेदेखि लिएर सबै बनाउने हुन्छ, कसैले चाहिँ अब घैटाहरू राख्नको लागि चाहिँ बाँसको कसरी बनाउने भनेर उनीहरूले तय गरेको हुन्छ, जहाँ निगातहरू बनाउने ओर्ने, कसैले भाँडाकुँडाहरू सफा गर्ने, यसो गरेर सबैले सहभागितामूलक काम गरेको हुन्छ भनेदेखि अब भित्र चुलोमा चाहिँ नर्सिङसँग रहने सबै कुराहरू त्यहाँ गर्ने, सुन्ने, प्रमाणहरू अब पेश गर्ने, कसो गर्दाखेरि हुन्छ भन्ने सबैले सहभागिता लिएको हुन्छ। त्यसो हुनाले युवादेखि लिएर वृद्धसम्म सबैले सहभागी बनेर कामहरू गर्नुपर्ने हुन्छ।
सर, आगामी पुस्तकको लागि चाहिँ ओइचुङलाई कसरी आकर्षक र सान्दर्भिक बनाउन सकिन्छ नि, हजुरलाई चाहिँ कस्तो लाग्छ?
अब त्यो त अब जस्तो उमेर अनुसार भनौँ न, अब 16 मुनिको अब नाबालक भन्ने चलन हुन्छ, तर पनि आफ्नो घर परिवारमा सानैदेखि नै हाम्रो संस्कारहरू, हाम्रो रीतिरिवाजहरूमा उनीहरूलाई सहभागी गराउँदै आएको हुन्छ। त्यहाँदेखि अब 30 युवा हुन्छ, युवाहरूसँग जोस पनि हुन्छ, बल पनि हुन्छ, उनीहरूलाई चाहिँ विभिन्न कामहरू त्यही प्रकारको लगाएको हुन्छ। त्यहाँभन्दा अलिक माथिका बुढापाकाहरू चाहिँ अब उनीहरूले चाहिँ कसरी संस्कार गर्ने, कसरी संस्कृति गर्ने, कसरी नर नाताहरूसँग चाहिँ कुलकुटुम्बसँग चाहिँ व्यवहार गर्ने भनेर गर्छन्। त्योभन्दा माथिकोहरू त्यो रोमी पोमी भन्छन् बुढापाकाहरू बस्ने, प्रमाणित गर्ने, कुनै गल्ती गरेको छ सुटाएको छ भने भनिदिने, यस्तो कामहरू हुने भएको हुनाले अहिलेदेखि नै हामीहरूले युवाहरूलाई पनि तलदेखि नै सहभागी गराउँदै आउने कामहरू भइरहेको छ।
हस्त सर, व्यस्त समयको बावजुद पनि तपाईँले कार्यक्रममा आउनुभयो, सँगसँगै हामी ओइतुङको बारेमा चाहिँ विस्तृत रूपमा चाहिँ जानकारी गराइदिनु भयो। यहाँलाई चाहिँ धेरै धेरै धन्यवाद।
सुन्नुभयो किरात राई प्रज्ञा परिषदका कुलपति जयकुमार राईसँग ओइतुङको बारेमा गरिएको कुराकानी। तपाईँ अहिले कार्यक्रम साइनो सुन्दै हुनुहुन्छ। यो कार्यक्रम हरेक शनिबार बिहान 8 बजेदेखि सामुदायिक रेडियो मर्स्याङ्दी 95 मेगाहर्ज र रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा एकैसाथ सुन्न सक्नुहुनेछ। अब भने पालो भएको छ रिपोर्ट सुन्ने। ओइतुङ किरात राई समुदायको एक महत्वपूर्ण सांस्कृतिक र धार्मिक अभ्यास हो, जसले समुदायको पहिचान, परम्परा र सामूहिक जीवनशैलीलाई बलियो बनाउँछ। यस परम्परामा महिलाहरूको भूमिका अत्यन्त महत्वपूर्ण र बहुआयामिक रहेको पाइन्छ। सुनौ यो रिपोर्ट सहकर्मी लक्ष्मीबाट।
किरात राई समुदायमा ओइतुङ एक महत्वपूर्ण सांस्कृतिक एवं धार्मिक परम्परा हो। विगतमा ओइतुङ जस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिमा महिलाको भूमिका अहम र महत्वपूर्ण थियो। समाजमा हुने हरेक गतिविधिमा महिलाको भूमिका अग्रभागमा देखिन्छ। घर र समाजमा हुने गतिविधिको निर्णय महिलाले लिने र पुरुषहरू कर्ता हुने विगतको चलन रहेको अधिवक्त एवं किरात राई प्रज्ञा प्रतिषदका सदस्य शान्ति देवी राई बताउनुहुन्छ।
जुन बेला किरात सिभिलाइजेसन थियो त्यो बेलामा चाहिँ गोइतुङको परिकल्पना गरेर समाजलाई चाहिँ एउटा मार्ग निर्देशन दिने कार्यहरू चाहिँ गरिएको थियो। विशेष गरेर यो मुन्दुमी समाजमा चाहिँ महिलाहरू नै अगाडि भएकोले हरेक कुराको त्यो डिसिजन, निर्णायक भूमिकाहरू अथवा गर्नुपर्ने भन्ने कामहरूको बारेमा चाहिँ महिलाहरू चाहिँ अग्रभागमा चाहिँ देखिन्थ्यो र देखिन्छ भन्ने गरिन्छ। यो किरात राई समुदायभित्र चाहिँ मुन्दुमी समाजभित्र चाहिँ केटा मान्छे चाहिँ 12 घोचा हो भन्ने खालको कुराहरू चाहिँ त्यसरी सिम्बलाइज पनि गरिएको हुन्छ र त्यो वैतुङ भित्रको मान्छेहरूले चाहिँ के गर्ने भनेर चाहिँ त्यहाँ निर्धारण गरिन्छ। जस्तै अब किरात सिभिलाइजेसनमा त कस्तो थियो भने कहिले जङ्गलमा गएर दाउरा काटेर ल्याउने, अनि गिठा भ्याकुर खोजेर ल्याउने, अनि घरहरू छाउनको लागि रुखहरू कहिले तयार गर्ने, चित्राहरू कहिले बुन्ने आदि इत्यादि कुराहरू चाहिँ हुने गर्थ्यो। त्यसमा चाहिँ महिलाहरूले नै पुरुषहरूलाई चाहिँ भन्ने गर्ने, कसको बाटो सुरु हुन्छ, हामीले कहिलेदेखि सुरु गरौँ भन्ने कुराहरूमा चाहिँ महिलाहरूको चाहिँ डिसिजन हुन्थ्यो, कर्ताहरू चाहिँ पुरुषहरू हुन्थे।
समयसँगै समाजमा आएको परिवर्तन, बजारीकरणको प्रभावले ओइतुङ पनि बिहेवारी र अन्य सामाजिक संस्कार पूरा गर्नको लागि मात्रै बस्ने गरिन्छ र महिलाको भूमिकामा फरक पनि ल्याएको छ। पहिला निर्णय लिने भूमिकामा रहेको महिलाहरू भने अहिले पुरुषले जे काम दिन्छ त्यही काम गर्दै आएको र अहिले महिलाको अधिकार, महिला समाज, वडा आदिमा रूपान्तरण भएको उहाँको भनाइ छ।
अग्रभागमा चाहिँ अहिलेको सन्दर्भमा चाहिँ त्यो कुराहरू चाहिँ छैन, यसलाई चाहिँ डिस्प्लेसमेन्ट गरेको छ। जस्तै अब त्यो कुराहरू चाहिँ टोटल्ली नै अहिले छैन भन्दाखेरि पनि हुन्छ। त्यो वातुङ भन्ने त केही हाम्रो मुन्दुममा ऋषियाहरूमा चाहिँ आउँछ, अहिले रहेको भनेको चाहिँ बिहाको बेलामा यसो समाज बाँधेर त्यो काम सक्नको लागिलाई गर्ने कुराहरू भनेको मात्रै छन्। त्यसमा चाहिँ महिलाहरूको खास त्यस्तो भूमिकाहरू हुँदैन, पुरुषहरूकै हाबी हुन्छ र पुरुषहरूले अराएको अनुसार महिलाहरूले गरेको चाहिँ देखिन्छ। तर त्यो पनि कतै कतै थोरै मात्रै छ, खास त्यस्तो छैन सहरी बजारहरूमा, गाउँघरमा खास त्यस्तो छैन। र एउटा बिहाबारी अथवा मृत्यु संस्कारहरू विशेष गरेर बिहाबारीहरू टार्नको लागि सर्टेन टाइमको लागि वैतुङ समाजहरू गठन गर्ने हुन्छ, एक दिन दुई दिनको लागि, त्यो मात्रै हो। र अहिले चाहिँ त्यसलाई चाहिँ कसरी डिस्प्लेसमेन्ट भयो भने महिला समाज, महिला समूह, वडा, विभिन्न कुराहरू आएको छ नि त राज्यको पोलिसी अनुसार, ती कुराहरूले चाहिँ त्यसलाई चाहिँ विस्थापित गरेको छ। र त्यो पहिलाको जस्तो महिलाहरू अग्रभागमा पनि छैनन्, अनि तिनीहरूलाई चाहिँ अहिले विस्थापित गरेको हुनाले महिलाहरू त्यस कुरामा जानकार पनि छैन। अहिले धेरै किरात राई महिलाहरू, मुन्दुमी महिलाहरू चाहिँ यसमा जानकार पनि छैन।
ओइतुङमा महिलाको सहभागितालाई विगतमा जस्तै बलियो र मजबुत बनाउन भने फेरि राई किरात समुदायले पुनः विगतमा जस्तै महिलालाई निर्णय अधिकार दिन ती संस्कार र संस्कृति प्रयोग गर्न जरुरी रहेको उहाँको भनाइ छ।
म त एउटा विद्यार्थी भएको हुनाले आदिवासी ज्ञान सम्बन्धी अध्ययन गर्ने भएको हुनाले मलाई केही जानकारी भएको हो. अहिले धेरै नै छैन, महिलाहरूलाई पनि वातुङ भनेको के हो भन्ने कुरा पनि छैन होइन. खालि अहिले अलि सहरी बजार बजारीकरण भएको ठाउँमा चाहिँ वातुङ समाज यसो गर्ने, तर त्यही बिहा कार्य सक्नको लागि मात्रै गर्ने र त्यसमा खासमा महिलाहरूको भूमिका चाहिँ हुँदैन छैन. पहिला जति थियो, पहिला जति स्ट्रङ थियो महिलाहरूको, त्यो कुरा चाहिँ अहिले हराएको छैन. महिलाहरूलाई सचेत गराउन अनि महिलाहरूलाई त्यो बेलाको कुराहरूको ज्ञानहरू दिन र आफ्नो स्थानहरू स्थापित गर्नको लागि हामी यो बेलामा यस्तो थियौँ भनेर मैले जर्नलमा लेखेर प्रेजेन्टेसन गरेर अनि भनेर अझ वाचन गरेर पूजाको उसबाट सेरेमोनीहरू गराएर त्यो गर्दै चाहिँ मैले चाहिँ आइरहेको छु. ती कुराहरू नै हुन् गर्ने र अब राज्यले गर्ने भनेको चाहिँ अब त्यो कुराहरूलाई अझ रिसर्च गरेर अनि माथिल्लै लेभलबाट त्यसलाई चाहिँ प्रयोग गर्दै लाँदाखेरि चाहिँ अझ राम्रो हुन्छ.
ओइतुङ आफैमा एक इतिहास हो. महिलाको पूर्ण सहभागिता हुन सकेमा र पुनः भूमिका मजबुत बनाउन सकेमा नयाँ पुस्तामा समानताको भावना बढ्दै जाने र भविष्यमा महिलाको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ.
यो रिपोर्टसँगै कार्यक्रम साइनोको आजको श्रृङ्खला यति नै. आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पठाउनुहोला. रेडियो मर्सङ्गी 95 मेगाहर्जसँगै रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जमा पनि सम्पर्क गरेर सल्लाह सुझाव तथा प्रतिक्रिया पठाउन सक्नुहुनेछ. यति बेलासम्म कार्यक्रम सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईँलाई धन्यवाद. कार्यक्रम उत्पादनमा सहयोग गर्ने नेपाल आदिवासी जनजाति महासङ्घ जलवायु परिवर्तन साझेदारी कार्यक्रमका सम्पूर्ण टिमलाई धन्यवाद. आजको कार्यक्रमबाट प्राविधिक मित्र दिलुलाई विशेष धन्यवाद दिँदै म मिना गुरुङ पनि बिदा हुन्छु. तपाईँको साथ सुखद रहोस्. नमस्ते.